अगली आयतों में अल्लाह ताला ने बड़े ही खूबसूरत अंदाज से इंसान के शऊर को बेदार किया कि तुम्हारे पास बड़ा बनने की, अकड़ने की कोई गुंजाइश नहीं है। तुम जितना मर्जी बड़ा बन लो, तुम बड़े नहीं बन सकते। आयत नंबर 26 से 48, 26 to 48, इसमें इंसान, इबलीस और आदम की कहानी कुछ नए इजाफों के साथ। ये मौजू पहले दो दफ़ा पढ़ चुके हैं, सूरत अल बकरा और सूरत अल अराफ में। तीसरा मौका है ये जब हम कुरान पाक में तरतीब के अतबार से इसको पढ़ेंगे। वलकत खलक नल इंसान मिन सलसाल मिन खमाय मसनून, और यकीनन हमने बनाया है इंसान को सने हुए गारे की खनखनाती हुई मिट्टी से। ये है हजरत इंसान का तारुफ। हम अपनी बात शुरू करते हैं, हम कहते हैं मैं फलां की बेटी, फलां की बहू, फलां, अपने नाम के साथ चार छः कल्लाबे मिला लेते हैं, फिर अपनी बात पूरी करते हैं। हम फलां मेजर जनरल और डीएसपी फलां फलां के घर वालों में से हूँ। अल्लाह इंसान का तारुफ क्या करता है? आओ तो मैं उस इंसान से मिलाऊँ। हलक नल इंसान, पहली बात है कि हमने इंसान को बनाया। ये आयत एवोल्यूशन यानी डार्विनिज्म के नज़रिए का रद्द भी है कि हमने ये नहीं किया कि वलकद खलक नल बंदर वल बाद अल इंसान, के पहले बंदर बनाया फिर इंसान बनाया, डायरेक्ट अल इंसान बनाया। किससे बना? मिन सलसाल मिन खमाए मसनून। इन तीन टर्म्स को समझ जाएंगे तो हम सब अपने आप को बहुत ही अच्छी तरह से समझ जाएंगे कि अल्लाह ताला ने इंसान को किस चीज़ से पैदा किया। पहला लफ्ज़ इसमें सलसाल है जिसको हम देखेंगे, और फिर उसके बाद दूसरा लफ्ज़ हमा और फिर मसनून। सलसाल का लफ्ज़ रुबाई है। रुबाई कौन सा होता है? जिसमें चार मुख्तलिफ लफ्ज़ होते हैं, स्वाद लाम सलसला, ठीक है, सलसला। अब इसके लफ्ज़ के साथ ही आपको इसका मानी भी समझ आ रहा होगा, सलसला सलसला, एक रिदम वाली आवाज़ लगती है। तो अरबी में बाकी मानदा पानी जो मशकीज़े में हिलने की खड़खड़ाहट से मुशाबा हो उसको सलसला कहते हैं। घड़े में थोड़ा सा पानी बाद में रह जाता है ना, तो जब वो सर पे घड़ा रख के चलती है ना, तो पानी वो थोड़ा होता है ना, तो वो घड़े के किनारों से टिक 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 चलता है, उस आवाज़ को सलसला कहते हैं। सलसलतुल जरस कहते हैं अरबी जबान में घंटी की आवाज़ को। तो गोया के सलसला लफ्ज़ में खटखटाने और बस बजने का मानी आ रहा है कि तुम अपने आप को कोई बहुत बड़ी चीज़ ना समझो, तुम घड़े के अंदर बचा हुआ एक पानी हो और खाली बर्तन ज़्यादा बचता है। उसके बाद अगला लफ्ज़ देखिएगा, हमा। हमा अरबी ज़ुबान में स्याह कीचड़ को कहते हैं, जिसके अंदर बदबू पैदा हो चुकी हो। दूसरे लफ्ज़ों में आप कह सकते हैं कि हमा वो कीचड़ जिसके अंदर खमीर उठ चुका हो। कभी आपने आटा गूंदा खमीर डाल के? यीस्ट को कहते हैं खमीर। जितना मर्जी मज़े का पिज़्ज़ा बाद में बन जाए, लेकिन उस आटे की स्मेल बर्दाश्त नहीं होती जिसके अंदर यीस्ट डाला होता है। और ज़रा किसी के हाथ में ज़रा कमी बेशी हो जाए, ज़्यादा जिन्होंने डाल दिया होता है उनका खाया नहीं जाता, क्योंकि उसमें एक सड़ांध होती है। तो इंसान को एक ऐसे गारे और कीचड़ से पैदा किया है कि जिसके अंदर बदबू पैदा हो चुकी हो। तीसरा लफ्ज़ हम अपने तारुफ में समझ लीजिए, मसनून। मसनून का लफ्ज़ अरबी ज़ुबान में दो मुख्तलिफ मानों में आता है। रूट इसका क्या होगा? सीन नून नून सन्ना, पीछे कहीं पढ़ा हमने जी? नहीं, कुरान पाक में कहाँ पढ़ा है? सूरह बकरा में हज़रत उज़ैर का वाक़या, लम यतसन्ना, उसका खाना पुराना नहीं हुआ, तीसरे पारे के शुरू में आता है। बहरहाल इसको समझ लीजिए तो आपको समझ आएगा। सन्ना लफ्ज़ या मसनून लफ्ज़ का एक मानी क्या होता है? मुतगैर। मुतगैर कह लीजिए, मुनतिन कह लीजिए, अमलस कह ले, मतलब क्या? ऐसी सड़ी हुई जिसमें सड़ने की वजह से चिकनाई पैदा हो गई हो। लेस, उर्दू में लफ्ज़ सुनते हैं लेस, ऐसी मट्टी जो पहले सड़ी पुरानी हुई फिर उसके अंदर चिकनाई पैदा हो गई हो। और दूसरा इसका मानी होता है मुसव्वर और मसबूब, दोनों स्वाद से हैं, कालिब में ढली हुई जिसको एक ख़ास सूरत दे दी गई हो। अब दोनों को अलग अलग करके देखिए, تو مسنون سے مراد ایک کیا ہے؟ متغیر، جس کا رنگ بدل چکا ہو۔ کبھی ہم نے تو نہیں دیکھا قریب سے، لیکن آپ نے کبھی مٹی کے برتن بنتے دیکھے ہو؟ پہلے دور میں لوگ مٹی کی لیپ کرتے تھے گھروں کے باہر۔ کسی کام کے لیے آپ نے کبھی مٹی گھول کے رکھی ہو، آپ محسوس کریں گے کہ جب کرتے ہیں نا، پانی اس میں ڈالتے ہیں تو بڑی اچھی سی دھیمی سی خوشبو آتی ہے۔ اب ایک برتن میں آج بھی جا کے یہ تجربہ کر لیجئے، بالکل عام سوکھی مٹی، تراب جس کو کہتے ہیں، اس کو لے کے پانی میں ڈال دیں، بہت اچھی لگے گی، خوشبو بھی آئے گی۔ ایک دن پڑا رہنے دیں، دو دن، پھر جا کے آپ ذرا اس کو چمچ سے ہلائیں نا، تو آپ دیکھیں گے کہ اس میں لیس ہے، اور چار پانچ دن کے بعد دیکھیں گے نا تو اس میں کیڑے ہوں گے۔ یہ جو کیڑا پڑنا ہوتا ہے نا، یہ جان پڑنا ہے۔ آدم کا پتلا کب بنا؟ جب اس مٹی میں کیڑے پڑ گئے۔ یہ کیڑا زندگی ہے، بے جان مٹی سے انسان نہیں پیدا ہوا، کیونکہ انسان کے اندر حیات کا مادہ جب پیدا ہوا تبھی تو انسان کو بنایا گیا۔ تو آپ سوچ سکتے ہیں کہ انسان نہ سونے سے بنا ہے، نہ چاندی سے بنا ہے، نہ زعفران سے بنا ہے، نہ کستوری سے بنا ہے، بنا کس سے؟ حمائم مسنون۔ اور ذرا اس کی اکڑ تو دیکھیے، اس کی چال تو دیکھیے، اس کا خود کو بڑا سمجھنا تو دیکھیے، اس کا رب کے آگے بولنا تو دیکھیے، اس کا رب کے معاملے میں اپنے آپ کو اتنا بے نیاز ہونا تو دیکھیے۔ انسان کبھی اپنے اوپر غور کرے کہ میں بنا کس چیز سے ہوں، تو کبھی اللہ کے سامنے سر نہ اٹھا سکے، نہ سر والا سر اور نہ اندر والی عقل اس طرح جھکا رہے۔ کیا اللہ تعالیٰ انسان کو سونے سے نہیں بنا سکتا تھا، چاندی سے؟ پتھروں کے اندر سونا رکھ دیا تو انسانوں کو سونے کے بنا دیتا، پھر کون سجدہ کرتا؟ کون ہی یا کہ نابود ہو یا کہ نستعین کا ترانہ لاپتا؟ مٹی سے بنے ہوئے انسان کی اکڑ اتنی ہے، تو سوچئے سونے سے بنے ہوئے انسان کی پھر شان کیسی ہوتی۔ پھر ایسا انسان تو واقعی اپنے نفس کو خدا بنا لیتا، تو واقعی کیا جا سکتا تھا۔ تو گویا کہ آپ دیکھیے کہ ان تینوں چیزوں کو جمع کریں نا، تو تین مختلف فیزز ہیں۔ سلسال سوکھا گھرا، پہلے مٹی گھولی، ٹھیک ہے، پہلے وہ مٹی گھول دی تو اس میں کیا آ گئی؟ لیس ہو گئی۔ عربی زبان میں جو مٹی ہوتی ہے نا، اس کے ڈفرینٹ فیزز ہوتے ہیں، لکھ لیجئے۔ سوکھی مٹی کو تراب کہتے ہیں، خشک مٹی، یہ جو اوپر ڈسٹ کے طور پہ نا، جس کو انگلش میں آپ ڈسٹ کہیں گے۔ سیکنڈ فیز ہوتا ہے مٹی کا تین، تین لازم، یہ سارے لفظ آدم کی تخلیق میں قرآن پاک میں مختلف جگہ استعمال ہوئے ہیں، یہاں ان کا خلاصہ کر دیتی ہوں۔ تو اے یا نون سے، نم دار مٹی بغیر بھوسے کے، یعنی مٹی پہ تھوڑا تھوڑا پانی کا چھڑکاؤ کر دیں نا، سوکھی گیلی مٹی، سوکھی گیلی مٹی، اس کو تین کہیں گے۔ پھر تیسری فیز ہوتی ہے لازب، لام الف زابا، لیس دار اور چپک دار مٹی، جیسے وہ گاری نہیں ہوتی تھی، کیا بولتے تھے اس کو، گاری نہیں، کچھ اور لفظ ہوتا ہے، وہ جو تختیوں پہ بھی لگا کے تو صاف کر، گاچی، یہ لازب ہوگی۔ پھر اس کے بعد ایک اگلی کیفیت ہوتی ہے ہما، جب سیاہ دار ہو کر سڑ بھی جائے اور اس میں بدبو ہو جائے، کیچڑ کے معنوں میں، بارش کے بعد کا کیچڑ ذہن میں لے آئیے، جو کسی گاؤں کی گلیوں میں دیکھا ہو۔ پھر اس کے بعد اگلی صورت ہوتی ہے سلسال، خشک کھنکتا ہوا کیچڑ، جب وہ کیچڑ سوکھتا ہے نا، یعنی پہلے گندمن تھا اس میں، پھر بارشوں کے بعد دھوپ آ گئی، کافی دن کی سورج کی روشنی کے بعد وہ کیا ہو جاتا ہے، جیسے خشک ہوتا ہے، کھنکھناتا ہوا کیچڑ۔ اس کے بعد پھر اگلی کیفیت ہوتی ہے فخار، فخر سے پھٹنے والا انسان، فخارا۔ اب یہ کون سی فیز ہوتی ہے؟ جب خوب سوکھتی ہے نا تو کھن کھنکنے لگتی ہے، یعنی آپ کہیں کہ مٹی کا برتن یہ سارے فیز سے گزر کے باغ پہ پکایا، جب آگ پہ پکتا ہے تو فخر بنتا ہے۔ کبھی مٹی کے بنے ہوئے برتن کو کھٹ کھٹ کریں نا تو آواز آتی ہے نا، یہ وہی کیفیت ہوتی ہے، یعنی جب وہ بالکل اپنی اصل کیفیت میں آ جاتا ہے۔ اور سعید، سعدائن یا دال، زمین کی اوپر کی سطح اور سطح کا گرد و غبار، یعنی جو ہمیں مٹی دکھتی ہے نا اوپر سے، یہ کون سی ہوتی ہے؟ یہ سعید ہوتی ہے۔ اللہ سبحانہ تعالیٰ انسان کی یہ بات کر کے کہ ہم نے اس کو کس چیز سے، اس کا انگریڈینٹ کیا ہے، اس سے بنایا۔ یہ جو لفظ مسنون ہے، اسی سے لفظ سنت بھی ہے۔ ہم جب کہتے ہیں نا یہ عمل مسنون ہے، تو دونوں ہی معنی ہیں۔ ایک معنی دیکھیے، مسنون ڈھلا ہوا، شیپڈ کے معنوں میں، کہ نبی صلی اللہ علیہ وسلم نے اس کام کو یہ شیپ دی، ٹھیک ہے۔ اور اگر آپ مسنون کو پہلے معنی میں لیں، پرانا یا ڈھلا ہوا یا سڑا ہوا، تو سنت کیا ہے؟ اولڈ تھنگ، پرانی چیز۔ اس کا اپوزٹ کیا ہوگا؟ محدث، اور کل محدثۃ بدعۃ، بدعت کہتے ہیں نئی چیز کو، यही तो सारा मसला है आज लोगों को दीन न समझ आने का, कि वो बिदात को दीन समझ लेते हैं क्योंकि बहुत ही न्यूली इन्वेंटेड थिंग खूबसूरत लग रही होती हैं, और सुन्नतें जो पुरानी होती हैं उसको छोड़ देते हैं। तो गोया के सुन्नत के अंदर भी ये लफ्ज़ सब कुछ मौजूद हैं। अल्लाह ताला कहते हैं कि हमने इंसान को इस तरह से बना दिया कि वो ठीकरी की तरह बजने लगा और उसके अंदर हल्कापन आ गया। फिर उसके बाद क्या हुआ? अल्लाह ताला ने इंसान को यहाँ ये बात कह कर कि तुम इस तरह से बने हो। अल्लाह अकबर, आय 27 देखिए, वल जान खलकनाहु मिन कब्लु मिन नारिस समूम, और जिन्नात को हमने पैदा किया था इससे पहले आग की लिपट से। पहले हजरत आदम यानी इंसान की बात की, अब जिन्नों की बात की, और जान अल इंसान का ऑपोजिट है। जैसे आदम अलैहिस्सलाम को अबुल बशर कहते हैं ना, ठीक है, इसी तरह से जान अबुल जिन को कहते हैं, यानी जिन्नों का बड़ा। इंसानों के बड़े कौन है? आदम। तो अल जान कौन है? एक राय क्या है इसमें मुफस्सरीन की कि जान से मुराद जिन्नों का बड़ा, यानी पहला जिन, जिसके बाद फिर जिन्नों की नस्लें शुरू हो गईं। दूसरी राय ये कि जान जिन की जमा है। मिन कबल से मुराद किससे पहले? आदम से पहले। गोया के पता चला कि इंसानों के दुनिया में आने से पहले जिन्नात मौजूद थे। किस चीज़ से पैदा किया? नारिस समूम, आग समूम वाली। लव समूम को समझ लीजिएगा, समूम सम्मा तुन से है, सुई का नाका। कहीं पढ़ा? सूरत अल अराफ, हत्ता यलिज अल जमलु फी सम्मिल हयात। तो सम क्या होता है? सुराख होता है। सुई का नाका, सुराख या घुसने का मौका देने वाली जगह। जहर को भी समा कहते हैं, और ये जो हमारे जिस्म के मुसाम है ना, जिसको पोर्स कहते हैं, वो भी इसी से है। ये जिस्म जो है ना, ये मुसाम जिस्म की खिड़कियाँ हैं, हवा को अंदर लेके जाती हैं। ठीक है, बादे समूम का नाम सुना होगा आपने उर्दू में, सहराओं में चलने वाली तेज़ हवा को बादे समूम कहते हैं। इसी तरह देखिए, आग के शोले का वो हिस्सा जो बाहर नज़र आता है और इसके गिर्द ऐसे हाले से पड़ जाते हैं। कभी आप कैंडल लाइट को देखें ना, तो शोले के इर्द गिर्द आपको इस तरह से छोटे 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 दायरे दिखेंगे। ठीक है, तो जो इसके गिर्द हाले की शक्ल में इसका वो हिस्सा होता है जो आमतौर पर नज़र नहीं आता। शोले के इस नज़र ना आने वाले हिस्से का टेम्परेचर अमूमन ज़्यादा होता है। इससे मुराद वो शदीद गर्म हवा है जिससे जिन्नात को पैदा किया गया। अब आप देखिए कि जिन्नात को अगरचे आग से पैदा किया गया, मगर वो आग नहीं है। कैसे? जैसे हमें मिट्टी से पैदा किया गया, लेकिन हम मिट्टी नहीं है। ठीक है, अब इसको थोड़ा सा मज़ीद समझ लीजिए कि अल्लाह ताला ने अपनी मखलूकात को मुख्तलिफ़ चीज़ों से पैदा किया। इंसान को मिट्टी और मिट्टी की मुख्तलिफ़ चीज़ों से, और जिन्नों को आग से पैदा किया। टेम्परेचर उनका तेज़ है इंसानों की निस्बत। इंसानों के मिजाज में ठहराव होना चाहिए, नरमी होनी चाहिए, मिट्टी की खूबियाँ होनी चाहिए। जिन्नों और शैतानों के बीच में जो है वो एक किस्म का जोबन और जोलान है। इन सारी चीज़ों को बयान किया अल्लाह ताला ने, और इसके बाद क्या फरमाया आगे देखिए, फिर इंशाल्लाह इसमें से कुछ पॉइंट्स आपके सामने रखूंगी। आय 28, वइस काला रब्बुक लिल मलाइकतु इन्नी खालिकुम बशरुम मिन सलसालिम मिन हमाइम मसनून। और याद करो जबकि कहा था आपके रब ने फरिश्तों से कि मैं बनाने वाला हूँ एक बशर को, या नोट कीजिएगा, इन्नी खालिकुन आदम नहीं कहा, बल्कि इन्नी खालिकुम बशरा, बशर की बात है, क्योंकि वरना तो हमारी सोच सिर्फ आदम तक रहनी थी। अल्लाह ताला ने यहाँ बशर की बात कर दी कि मैं बनाने वाला हूँ एक बशर को सने हुए गारे की खन खनाती मिट्टी से। दोबारा वही लफ्ज़ इस्तेमाल हुए जो पीछे थे। फिर क्या होगा? आय 29, फैज़ा सब वही तो हो, फिर जब मैं इसको पूरी तरह दुरुस्त कर दूँ, यानी इसकी क्रिएशन पूरी हो जाए, तस्फिया हो जाए। ये जो सब वही तू का लफ्ज़ है ना, ये क्या है? आदम को बनाने के बाद उसकी नोक पलक दुरुस्त करना। सूरत अल इन्फितार में आता है, अल्लज़ी खलकक फसवाक फ़अदलक। इसको समझ लीजिए, जिसने पैदा किया तुमको, फिर अदलक तादील की, यानी दोनों जिस आंखें बराबर हैं, एक छोटी बड़ी नहीं है, कान दोनों बराबर हैं, आंखें बराबर हैं, हाथ बराबर हैं, ये होती है तादील, जिसको आप कहें कि इक्विलेट करना, जैसे हम दोनों बाजू कमीज के नाप के देखते हैं कि बराबर के हैं। फिर उसके बाद होती है तस्विया। तस्विया ये है, जैसे आप अपने मुंह पे हाथ फेरें, चुभते हैं कांटे कहीं, कुछ मुंह पे आपको कोई घड़े पड़े हुए लगते हैं। क्या होता अगर हम मुंह धोते, मुंह पे पानी डालते, हाथ फेरते और हमारे हाथ छलनी हो जाते, मुंह पे कांटे होते। ये स्किन जो मुलायम है ना, ये है सवैया। जब बर्तन बनते हैं ना, तो उसके बाद आखिर में उसकी पॉलिशिंग करना, आप कह लीजिए कि उसको बिल्कुल उसकी नोक पलक दुरुस्त की, जैसे किसी इमारत का ढांचा खड़ा करने के बाद उसको सजाया जाता है, रंग रोगन किया जाता है, पेंट किए जाते हैं। ये तो कर दिया, फिर व नफख तो फी ही मे रूह, ये अगला मरहला है, और फूक दूँ मैं इसमें अपनी रूह को। पहले जिस्म का बुत बना, गीला था, फिर उसको सुखाया गया, और उसके बाद फिर सारे मरहले पूरे हुए तो अब उसको अंदर से आबाद किया जा रहा है कि उसमें अपनी रूह को फेंक दूँ। तो क्या करना, फ़ाक़ाऊ लहू साजिदीन, तो गिर पड़ना इसके लिए सजदे में। फ़ाक़ाऊ का लफ्ज़ है ना वक़ा से, वाव गिरी हुई अंदर है, छुपी हुई वाव, वक़ा कहते हैं गिरने को, यानी तुम गिर पड़ना, यानी उसके अंदर हो जाओ। अब यहाँ देखिए कि अल्लाह ताला ने इंसान की तख्लीक के मुख्तलिफ मराहिल है, आयत 30 से अगली बात है, इसलिए हम इस सारे हिस्से को समझ लेते हैं। इंसान की और जिन की तख्लीक का फ़र्क पहले बता दिया गया। सही मुस्लिम की रिवायत में आता है कि खुलक तल मलाइका तुम मिन नूर, फरिश्ते नूर से पैदा किए गए, व खुलक अल जान मिन नार, जिन्नों को आग से पैदा किया गया, व खलक अल आदम मिम्मा वसिफ़ा अलैकुम, और आदम तो उस चीज़ से पैदा किया गया जो तुम्हें बता दिया, यानी खामा मसनून की तरफ इशारा है। इससे पता चलता है तीनों मखलूकात मौजूद हैं। आप देखिए तीनों चीज़ों को अगर रिलेट करके देखें तो जिस्मानी तौर पे, यानी फिज़िकल बीइंग, इंसान का जो मटेरियल है ना, वो सबसे घटिया लगता है, राइट? क्योंकि आप देखिए ना कि आग भी कुछ चमकती है, नूर तो बहुत ही चमकता है। मट्टी का एक अंधेरा वजूद था इंसान का वजूद, बिल्कुल आप ऐसे सोचें कि जैसे कोई कच्चा घर बनाए मट्टी का, अब अंधेरा, उसके अंदर अल्लाह ने फनफख तो फी ही रूह ही, अपनी रूह का एक चिराग डाल दिया। ये है असल में इंसान की वो कैफियत जिसको आप कह सकते हैं कि इंसान के अंदर आला अखलाकियात डाल दी। और साइंस सिर्फ पहले हिस्से को मानती है, जिस्म को, रूह के हिस्से को नहीं मानती। इसीलिए सारा जोर जिस्म की कुव्वत, जिस्म की ताकत, ये खाओ बीमार ना हो जाओ, ये ना करो, इस पे रिसर्चेस हो रही हैं। रूह पे रिसर्च करने वाले बहुत थोड़े हैं। तो ये रूह ही क्या है, ये इंसान को अल्लाह ताला ने इज़्ज़त दी है। देखिए इसकी ज़रा सी तफसीर गलत करें ना तो इतना बड़ा शिर्क है, जिसके अंदर आज बहुत ज़्यादा लोग मुलव्वस हो गए। लोगों ने इस लफ्ज़ से हलूल को जायज़ कर दिया, अंदर तू बाहर तू ऊपर तू नीचे तू, नऊज़ बिल्ला, लिख लीजिए अल्लाह ने अपनी रूह नहीं डाली। नऊज़ बिल्ला, इससे मुराद ये नहीं है कि अल्लाह ताला बंदे के अंदर आ गया, इससे मुराद निस्बत है। जैसे काबतुल्ला, बैतुल्ला, नाकतुल्ला, इबादुर्रहमान सूरह फुरकान में हम पढ़ेंगे, इसी तरह अल्लाह ताला ने बंदे को इज़्ज़त दी कि मैंने उसको अपनी रूह डाली। यानी इंसान को मुराद इससे कहना यह है कि उसके अंदर नेकी का जज्बा डाल दिया। ज़्यादा से ज़्यादा आप कह सकते हैं कि रूह ही के अंदर आप जो बात समझ सकते हैं, अलस्तु बिरब्बिकुम का वादा ले लिया, उसको अपनी पहचान देकर दुनिया में भेजा। इतना क्लियर कट काम है कि हम सब मिट्टी से पैदा हुए, इसके बावजूद देखिए कुछ लोग एड़ी चोटी का जोर लगाते हैं नबी सल्लम को नूर कहने पे। और ये जो जुमला है ना, नूरुम मिन नूर इल्ला, वो भी इसी जुमले की मिसअंडरस्टैंडिंग है। अल्लाह के नबी नूर से नहीं बने थे, आपने नूरानी काम किए थे। अल्लाह के नबी का वजूद मिट्टी का था जैसे हमारा है, लेकिन वही का नूर था उनकी ज़िंदगी में, जिसने आपको आला किरदार बना दिया। आप ज़रा सोचिए कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम इन तीनों मखलूकात में से किसके घर पैदा हुए थे। अगर अल्लाह के नबी को आप नूर कहते हैं तो मानिए कि अल्लाह के नबी का ख़ानदान फिर फरिश्तों का ख़ानदान था। और अगर अल्लाह के नबी को आप और कुछ नहीं चले नारी मखलूक से जोड़ते हैं तो क्या अल्लाह के नबी के ख़ानदान में कोई जिन थे। अगली बात, अगर मुझे और आपको चॉइस दी जाती शुरू में, बोलो किस चीज़ से बनते हो, تو ہم کون سی چیز پسند کرتے؟ اپنی عقل دیکھتے تو مٹی تو کبھی نہ پسند کرتے، لیکن مٹی اور آگ کا تقابل کر کے دیکھ لیجئے، لکھیے ذرا اپنے پاس، کیونکہ ابلیس نے بھی تو یہ بحث کی تھی نا سورہ الاعراف میں کہ تو نے مجھے آگ سے پیدا کیا تو مٹی تو کم ہے، تو آپ دیکھیے کہ مٹی کے وجود میں زندگی ہے، ایک بیج آپ مٹی کو امانتن دیتے ہیں اور ہزاروں بیجوں کی صورت میں واپس کرتی ہے، اسی ایک بیج کو آگ میں ڈالیے تو ایک بھی ختم، مٹی کا وجود ریپروڈیوس کرتا ہے، پھر مٹی کے مزاج میں ٹھہراؤ ہے، مٹی جم جاتی ہے نا تو اس کے اندر بڑے بڑے درخت اور بڑی بڑی عمارتیں ہماری کھڑی ہیں، آگ کو رکھیے ذرا کسی عمارت کی بیس کو آگ لگائیے ساری عمارت ڈھہ پڑے گی، مٹی کے وجود کے اندر عاجزی ہے، دبنا ہے، اسٹرانگنیس ہے، آگ میں ایک جولان ہے، جوش ہے، جتنے مرضی تقابل کرتے جائیے کبھی آگ مٹی سے بہتر نہیں ہو سکتی، اس سے کیا پتہ چلتا ہے کہ بظاہر کچھ چیزیں ہمیں دیکھنے میں تیسی لگ رہی ہوتی ہیں کہ یہ ایسی نہیں ہونی چاہیے تھی، لیکن جس نے پیدا کیا اس کو پتہ یہ بہتر ہے، دیکھیں مٹی بھی اللہ نے پیدا کی ہے، یہ نہ سوچئے کہ مٹی کوئی حقیر چیز تھی، بلکہ آپ اس کو یوں سمجھ لیجئے کہ سونا اور لوہا دونوں چیزیں لکھ لیں اپنے سامنے، سونا خوبصورت بھی ہے قیمتی بھی ہے، لیکن کبھی آپ نے کسی سونے کی کان میں سے گندم کا بھی پودا اگتے نہیں دیکھیں گے، رائٹ؟ اسی طرح آپ دیکھیے کہ آپ نے ہتھیار بنانے ہیں، کبھی آپ نے سونے کی تیر تلواریں دیکھی؟ وہ لوہے کی ہوتی ہیں، تو سونا تب خوبصورت ہے جب وہ زیور میں ڈھلتا ہے، اصل چیز تو یہ ہے کہ کام کیا کرتے ہو، انسان کو یہاں یہ سبق سکھا دیا کہ تمہیں ہم نے کسی بہت بڑے مقصد کے لیے پیدا کیا، تم اپنے جسم کو لے کر آؤ، دیکھو اس کو لگاؤ، جسمانی طور پہ انسان کا وجود بہت کمزور ہے، بہت ساری مخلوقات سے ہم کمتر ہیں، مثلا ہاتھی کا وزن ہم سے بہت زیادہ ہوتا ہے، عقاب بہت دور تک دیکھتا ہے، ہماری نظر اس سے بہت کمزور ہے، کتے کے اندر جیسی سونگھنے کی حصہ ہمارے اندر نہیں ہے، اسی طرح آپ دیکھیں گھوڑا جتنا تیز دوڑ سکتا ہے ہم نہیں دوڑتے، ایک ایک صفت کا تقابل کرتے جائیے جانوروں کا انسانوں سے، جسمانی طور پہ انسان بہت سارے جانوروں سے پیچھے ہے، لیکن کس چیز نے انسان کو عزت دلائی؟ وَنَفَخْتُ فِيهِ مِن رُوحِ، جو لوگ جسم کے تقاضے پورے کرتے رہتے ہیں نا، پھر وہ جانوروں سے بھی نیچے، کل انعام بل ہم ادل، پیچھے پڑ چکے ہیں سورۃ الاعراف میں، تو پتہ کیا چلا کہ کسی انسان کا سب سے زیادہ جو اسٹرانگ پوائنٹ ہوتا ہے نا، وہ اس کی روح کا پوائنٹ ہے، اور میری آنکھوں کے سامنے کچھ ایسے دبلے پتلے وجود چلتے پھرتے ہیں کہ واللہ ہی ان کے جسم کے اندر شاید ہی سارے دن میں کوئی 200-300 کیلوریز جاتی ہوں گی لوگوں کے بقول، جن کا ناپ تول کے دیکھ لیں تو ہو سکتا ہے 10-12-13 سال کے بچے بچی کے برابر ان کا وزن ہو، لیکن ان کے ارادے، ان کے عزم، ان کے عزائم واقعی پہاڑوں کو ہلا دے اپنی جگہ سے، دنیم ان کی ٹھوکر سے صحرا و دریا، اصل آپ کا اور میرا جو وزن ہے نا، یہ ہماری اس روح کا وزن ہے، اور ایمان مضبوط ہو تو بیمار جسم بھی بندے کو کام کروا دیتا ہے اسے، اور روح بیمار ہو تو موٹے کھائے پیے جسے ہمارے مٹی کے لاشے بن جاتے ہیں، آج ہم نے صرف اور صرف اس وجود کی فکریں کی، ہم اس جسم کی بیماری کو روح کی بیماری کا ذریعہ بنا لیتے ہیں، یہ جملہ لکھیے اور بعد میں اس پہ غور کیجئے، جسم بیمار ہو بندہ روح کی خوراک نہ چھوڑے تو جسم میں بھی طاقت آ جاتی ہے، اور جسم بیمار ہو آپ اس کو پولن کہیں، آپ اس کو بیکٹیریا کہیں، اس کو وائرس کہیں، موسم کا اثر کہیں، اپنے کسی جرم کے سوا ہر وجہ سمجھ لیں، اور اگر آپ اس کو روح کی ذرا مضبوطی تو دیکھیں کیسے کھڑا ہو جاتا ہے، آپ کو پتا کہ ابو بکر صدیق رضی اللہ عنہ اتنے دبلے پتلے تھے کہ تہمت جب باندھتے نا تو وہ تھوڑی دیر میں لٹک کے نا نیچے آ جاتا، جو اپنی دھوتی ٹخنوں سے اونچی رکھی ہوتی تھی وہ ٹخنوں پہ آ جاتی تھی، جب اللہ کے نبی صلی اللہ علیہ وسلم کی زبان مبارک سے وہ روایت سنتے ہیں وہ چند لوگ جن کی طرف اللہ تعالیٰ قیامت کے دن نہ دیکھے گا، نہ ان کو پاک کرے گا اور نہ ان سے محبت کرے گا، اس میں ایک وہ شخص ہے جو ٹخنوں سے اپنی تہبت نیچے کرتا ہے، تو ابو بکر رونے لگے، اللہ کے نبی میں کیا کروں، میں اوپر باندھتا ہوں یہ پھر نیچے ہو جاتی ہے، گوشت ہی نہیں تھا کہ وہ اس کو سنہارے، تو اس پہ اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ ابو بکر تو ان میں سے نہیں ہے. عبداللہ بن مسعود اتنے دبلے پتلے تھے کہ جس کو آج کی زبان میں آپ کہیں کہ ہوا چلے تو ان کے اڑنے کا خطرہ بڑھ جائے. کہ ایک دفعہ کھجور کی درختوں پہ چڑھ کے کھجوریں اتار رہے تھے تو منافقوں نے کھڑے ہو کے ان کی پتلی پتلی ٹانگوں کا مذاق اڑایا تھا. تو اللہ کے نبی کو پتہ چلا تو آپ نے کہا کہ ابن مسعود کی ان ٹانگوں کا مذاق اڑانے والوں کو یہ نہیں پتہ کہ کل ابن مسعود کی ایک ایک ٹانگ احد پہاڑ سے زیادہ وزنی ہوگی. کس چیز کو ہم پیمپر کر رہے ہیں؟ مجھے تو اپنا یہ فکر لگا ہوا ہے. آج انسانیت کس کو سرو کرتی ہے؟ گروسری اسٹورس کس کو سرو کرتے ہیں؟ کلودنگ اسٹور کس کو سرو کرتے ہیں؟ فرنیچر اسٹور کس کو سرو کرتے ہیں؟ ان سب کو چھوڑ دیجیے, ان کا تو بزنس ہے. میں اور آپ سارا دن کی مصیبتوں میں پڑے رہتے ہیں, ہمارے غم کیا ہیں؟ میں اکثر سوچتی ہوں کہ کبھی ہم غیب کے پردے میں جھانک کے کبھی ذرا اللہ کی نظروں کو اپنے اوپر لے کے دیکھیں تو ہم آئینہ دیکھنا چھوڑ دیں. اور ہم میں اس وقت اپنے آپ کو ہی کہہ سکتی ہیں, آپ کو تو نہیں کہہ رہی. یقین کریں ہم بندے کے ہیں, ہم ہیں کہ چار لوگوں کی نظروں میں جچنے کے لیے ہم ایڑی چوٹی کا زور لگا دیتے ہیں, اور وہ رب جو ہمیں دیکھتا ہے اس کے سامنے ہمارا کیا حال ہوتا ہے. تو ایمان والا ساری زندگی جسم کو نہیں پوچھتا. یہ جو آج چاروں طرف آپ کو جسم کی راحت کے سامان دکھتے ہیں, یہ مسلمان سٹیٹس میں کوئی نہیں ہوتے تھے اور نہیں ہوں گے انشاءاللہ جب اسلام آئے گا. لوگوں کو فرصت ہی نہیں کہ پارلرز میں 6-6 گھنٹے جا کے بیٹھیں, جا کے وہ ڈاکٹرز کی دکان پہ 8-8, 10-10 گھنٹے کی اپائنٹمنٹس لیں. اندر مضبوط کرتے تھے وہ لوگ پہلے دور میں. آپ چھوڑیے اس بات کو, صرف تھوڑا سا 20-25-30 سال پیچھے چلے جائیے. ہمارے بڑے کیا کرتے تھے؟ کہتے تھے خوراک اچھی کھاؤ, ڈاکٹروں پہ نہیں جانا, گھر میں علاج کرو, پھکی کھاؤ, چورن کھاؤ. کوئی اللہ نہ کرے ڈاکٹر پہ جائے تو سارے خاندان کو فکر لگ جاتی تھی کہ ڈاکٹر پہ گیا ہے. آج پہلے تو بیمار ہوتے تھے تو ڈاکٹر پہ جاتے تھے, آج تو اس اندیشوں میں ڈاکٹر پہ جاتے ہیں کچھ ہو نہ جائے. کیا ہے جی, ریگولر چیک اپ ہے. دیکھیے میں کسی پہ کوئی بات نہیں کر رہی, اور سب بیماروں کے لیے دل کی گہرائیوں سے دعا ہے کہ اللہ ان کو صحت دے. لیکن یاد رکھیے علاج کہیں اور ہے, ہم ڈھونڈتے کہیں اور ہے. یہ بات ان کو نہیں سمجھ آتی جنہوں نے قرآن سے نہیں اس طرح تعلق جوڑا, یہ ہمیں سمجھ آنی چاہیے جن کا قرآن سے تعلق ہے. اس کتاب کے اندر جسمانی قلبی روحانی طاقتوں کا سر چشمہ ہے. جس دن آپ بیمار ہوں اس دن لوگوں سے کہ مجھے ڈاکٹر پہ چھوڑنے کی بجائے مجھے یہاں چھوڑ جاؤ تاکہ میں یہاں بیٹھوں. اور یہ آج میں کہہ رہی ہوں, اللہ نہ کرے کل میں ہی اتنی بیمار ہو جاؤں. میں آپ سب کو بھی کہوں گی کہ اگر آپ کو کبھی میری طرف سے کوئی ایسی بات لگے تو آپ مجھے ریکویسٹ کریں کہ آپ آ کے بیٹھ جائیں, ہم ریکارڈنگ سے سن لیں گے, آ کے بیٹھ جائیں. یہ آپ کا میرے اوپر احسان ہوگا کیونکہ گھر میں بستر پہ تو ہو سکتا ہے میں نے کراہتے رہنا, یہاں آ کے مجھے احساس ہی نہیں ہونا. تو اللہ تعالیٰ نے انسان کو یہاں یہ سمجھا دیا کہ صرف جسم ہے تو جانوروں سے ابتر ہو, لیکن روح ڈال کے ہم نے تمہیں بہت کچھ کر دیا. اور اصل بھی آپ دیکھ لیجئے کہ اللہ کی ذات ہے جو عزت دیتی ہے. مٹی کو اتنا حسن دے دیا اس نے. کچھ چہرے دیکھ کر کبھی راہ جاتے میں کھڑی ہو کے سوچتی ہوں اللہ تو نے مٹی کو اتنا حسن دیا. تو جب اصل خوبصورت جنت کی عورتیں ہوں گی وہ کیسی ہوں گی؟ کبھی آپ معصوم بچوں کو دیکھا کریں, ایسے ہی لگتا ہے گلاب کی پنکھڑیاں, نرم پیارے مسکراتے. اللہ کہتا ہے یہ مٹی کا کمال ہے, یعنی مٹی کا برتن اور دیکھنے میں شیشے کی طرح چمکے, کیا کمال ہے. تو سوچیے پھر جب اصل میں انسان جنت میں جا کے اپنے اخلاق کے مٹیریل سے بنیں گے تو وہ کیا ہوں گے. تو یاد رکھیے وَنَفَخْتُ فِيهِ مِن رُوحِ کے بعد کہا فَقَعُوا لَهُ سَاجِدِينَ. یا نوٹ کیجئے, یعنی آدم کے مٹی کے وجود کے آگے فرشتوں کو نہیں جھکایا تھا بلکہ کس کے آگے جھکایا تھا؟ وَنَفَخْتُ فِيهِ مِن رُوحِ. انسان اگر اچھے وصف پیدا کر لے تو فرشتے اس کے آگے سجدہ کرتے ہیں. کہتے ہیں نا کہ انسان اگر اچھے کام کر لے تو فرشتوں سے اعلیٰ, اور برے کام کرے تو شیطان سے بھی برا. تو یہ بھی ایک گہری بات ہے اس میں کہ انسان اچھے کام کر کر فرشتوں سے بھی اعلیٰ ہو جاتا ہے.